أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذ جعلنا البيت مثابة للناس وآمنا واتخذوا من مقام إبراهيم مصلى. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. سيدنا ابراہیم علیہ الصلوۃ والسلام نے جب بیت اللہ کو بنا لیا تو رب کریم کی طرف سے حکم ہوا، اے میرے خلیل، وَأَذِّنْ فِي النَّاسِ بِالْحَجِّ، آپ لوگوں میں حج کے لیے اعلان کر دیجئے۔ ابراہیم علیہ السلام بہت حیران ہوئے کہ اللہ، میری آواز تو ساری دنیا میں نہیں پہنچ سکتی۔ فرمایا، میرے خلیل، آواز لگانا تیرا کام ہے، اس کو آنے والے انسانوں کی روحوں تک پہنچا دینا یہ میرا کام ہے۔ چنانچہ ابراہیم علیہ السلام نے اذان دی۔ کہتے ہیں کہ روحوں نے جب سنا تو جس روح نے جتنی مرتبہ لبیک کہا اتنی مرتبہ اللہ اس کو بیت اللہ کی زیارت عطا فرمائے، حج عمرے کی سعادت نصیب ہوگی۔ کسی نے ایک دفعہ کہا، کسی نے دو دفعہ کہا، اور لگتا ہے کہ کچھ تو سر پھرے ایسے بھی تھے کہ لبیک 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 ہی کہتے رہے ہوں گے، کیونکہ انہوں نے زندگی میں پتہ نہیں کتنے حج اور عمرے کیے۔ حضرت خواجہ عبد المالک صدیقی رحمۃ اللہ علیہ، ہمارے دادا پیر، انہوں نے 27 حج کیے۔ ہمارے حضرت مرشد عالم رحمۃ اللہ علیہ عمر کے آخری حصے میں ہر سال حج فرماتے تھے۔ ہمارے ایک واقف ہیں تو ان کی بیٹی مینا میں پیدا ہوئی، اور ماشاءاللہ اب اگر بالفرض اس کی عمر 27 سال ہے تو وہ 27 حجیں کر چکی ہے، ہر سال حج کرتے ہیں۔ دو تین سال پہلے کی بات ہے، اخبار میں یہ خبر بھی آئی، یمن کے ایک آدمی تھے، انہوں نے کہا کہ میں نے اپنی زندگی کا پہلا حج کیا جب میری عمر 20 سال تھی۔ اور ان کے مطابق ان کی عمر اس وقت 120 سال تھی اور وہ زندگی کا 100واں حج کر رہے تھے، اور انہوں نے کہا کہ میں نے 100 میں سے 80 حج پیدل چل کر کیے ہیں۔ اللہ کے ایسے بھی بندے ہیں، سینکڑوں دفعہ حج کیے۔ تو بہرحال یہ محبت کا ایک سفر ہے، اگر ہیں آپ مخلص اپنے اقرار محبت میں، طلب خود کر لیے جائیں گے دربار محبت میں۔ محبت جب خالص ہوتی ہے تو اللہ تعالیٰ دربار محبت میں بندے کو طلب فرما لیتے ہیں، آنے کا راستہ نکال دیتے ہیں۔ چنانچہ یہاں پر ہمارے بزرگ بڑی چاہتوں کے ساتھ، محبتوں کے ساتھ آیا کرتے تھے۔ حضرت خواجہ سراج الدین رحمۃ اللہ علیہ ہمارے سلسلہ عالیہ کے بڑے بزرگ ہیں، بڑے عالم تھے اور بڑے بڑے علماء کے شیخ تھے۔ وہ حج پر تشریف لائے تو 13 دن مکہ مکرمہ میں رہے، یہ ان کی کرامت تھی، نہ کچھ کھایا نہ پیا اور نہ پیشاب نہ پہانا، 13 دن اسی طرح گزارے عبادت میں، اور 13 دن کے بعد چلے گئے۔ کس نے پوچھا کہ کھاتے پیتے کیوں نہیں؟ فرمایا کہ اگر میں کھاؤں گا تو قضاء حاجت کی بھی ضرورت پڑے گی، اور میں پسند نہیں کرتا کہ میں کالا کتا اس پاک دیس کو ناپاک کر جاؤں۔ خود زمانے میں ابھی ٹوائلٹ ایسے ہوتے تھے کہ فلش سسٹم نہیں ہوتا تھا، یہ ان کی کرامت تھی کہ اتنے دن اللہ نے ان کو بغیر کھائے پیے طاقت دے دی اور وہ اعمال کرتے رہے۔ تو دیکھیں کون کتنی چاہت اور محبت کے ساتھ آتا ہے۔ اللہ اکبر کبیرہ۔ ایک مرتبہ ہم لوگ ملتزم فی حاضری کے ارادے سے کھڑے تھے کہ اچانک مجھے اپنے پیچھے سسکیوں کی آواز محسوس ہوئی، جیسے کوئی بہت تڑپ تڑپ کے رو رہا ہے۔ تو اچانک میں نے پیچھے دیکھا تو اگرچہ وہاں سارے مرد تھے مگر پیچھے ایک عربی عورت، وہ زارو قطار رو رہی تھی اور اس کی سسکیوں کی آواز تھی۔ جب میں نے دیکھا کہ پیچھے قریبی عورت ہے تو میں ایک طرف کو ہٹ گیا، اس کو راستہ ملا وہ آگے بڑھ گئی۔ اب ملتزم پہ لپٹنا چاہتی تھی، اور ملتزم پہ عام طور پر پولیس والے لوگ عورتوں کو نہیں جانے دیتے، تو ایک آدمی آگے لپٹا ہوا دعا مانگ رہا تھا۔ تھوڑی دیر کے بعد جب وہ ہٹا تو یہ عورت آگے بڑھی، پولیس والے نے اسے روکا، یلّا یلّا جیسے وہ کرتے ہیں۔ تو جیسے اس نے کہا، یہ عورت جو رو رہی تھی یہ اسے کہنے لگی، رو لیس بیت ابیک، پیچھے ہٹ، یہ تیرے باپ کا گھر نہیں ہے۔ اللہ! اور پھر اس کے بعد وہ ملتزم سے لپٹ کے جو دھاڑے مار کے رونے لگی تو حیران، یا اللہ تیرے بندے اور تیرے بندیاں کتنی چاہتوں اور الفتوں کے ساتھ تیرے گھر کے دیدار کے لیے یہاں حاضر ہوتے ہیں۔ اب تو اگر بارش کا موسم ہو جائے تو حتیم بند کر دیتے ہیں، چونکہ مجمع زیادہ ہو جاتا ہے، لوگ زخمی ہوتے ہیں، پھسلتے ہیں، ان کو چوٹ لگنے کا خطرہ ہوتا ہے۔ پہلے جب لوگ ذرا کم ہوتے تھے تو اس وقت اتنی زیادہ پابندی نہیں تھی۔ ایک مرتبہ ہم نے دیکھا کہ بارش ہو رہی تھی تو ہم بھی حتیم پہنچ گئے، خیال تھا کہ بھائی میزاب رحمت سے پانی گرے گا تو شاید کچھ چھینٹے ہم پہ بھی پڑ جائیں۔ مجمع ہو گیا وہاں پر، لوگ آگے سے آگے بڑھ رہے تھے، اتنے میں ایک عورت کو دیکھا، افریقن ملک کی تھی، اور افریقن ملکوں کی عورتیں جو ہیں وہ اپنے بچوں کو پیٹھ پیچھے باندھ کے کپڑے کے ساتھ رکھتی ہیں، یہ ٹیکنالوجی ان کے پاس بہت زبردست ہے، وہ اپنا ہر کام کرتی رہتی ہیں، بچہ پیچھے کمر کے پیچھے رہتا ہے۔ تو وہ بھی اسی طرح، اب وہ عورت بھی چاہتی ہے کہ میں مزاج رحمت کے پانی کے نیچے جاؤں، وہاں تو مردوں کا مجمع تھا، جا بھی نہیں سکتی تھی۔ تو اس نے کیا کیا کہ اپنی ایک چادر جو تھی دوپٹہ نما، اس کو نکالا اور اس کے ایک سرے کے اوپر اس نے گانٹھ باندھی، اور دوسرے سرے کو ہاتھ میں پکڑ کر وہ جو گانٹھ والا سرا تھا اس نے زور سے پھینکا، جیسے دھاگے کے ساتھ پتھر باندھ کے پتھر کو پھینکتے ہیں۔ تو جب اس نے پھینکا تو وہ چادر جو تھی وہ لمبی ہوئی، اور وہ جو گانٹھ تھی نا میزاب رحمت سے جو پانی گر رہا تھا اس پانی کے ساتھ جا کر ٹکرائی، تو پانی اسے لگ گیا، تو وہ بہت خوش ہو گئی کہ اب میں جب مقصود مل گیا۔ تو ہمارا خیال تھا کہ اب اس پانی کو یہ دیکھیں کیا کرتی ہے، وہ پیچھے ہٹ کر بیٹھ گئی اور اس نے اپنے بچے کو کمر سے اٹھا کر گود میں ڈالا، اور وہ جو پانی میزاب رحمت کا لگا تھا اس کو وہ بچے کے منہ کے اندر نچوڑنے لگی۔ ماں کی مامتا دیکھو، اپنے معصوم بچے کے منہ میں میزاب رحمت والا وہ پانی اس کے چند قطرے ڈال رہی ہے کہ میرے بچے کو اس کی برکتیں نصیب ہو جائیں۔ تو आने वाले किस चाहत और मोहब्बत के साथ आते हैं। तहज्जुदों में दुआएं मांगी होंगी, तकवा भरी जिंदगी गुजारी होगी, पता नहीं किस मोहब्बत को लेकर आए होंगे। तो ये आशकाना सफर हर बंदे की अपनी कैफियत होती है। जैसे कल बताया कि इब्राहिम अदम रहमतुल्लाह अलैह हर कदम पर दो रकत नफल पढ़ते हुए बैतुल्लाह शरीफ पहुंचे। अब ये भी एक अजीब सी बात है ना कि हर हर कदम पर दो रकत नफल का अदा करना, अल्लाह के घर की ज्यारत के लिए कितनी मोहब्बत और चाहत से आए होंगे। तो जितनी दिल में चाहत मोहब्बत ज्यादा होगी उतना ही फिर यहां पर आकर रहमतें बरकतें ज्यादा मिलेंगी, इनाम भी ज्यादा मिलेगा। इसीलिए कहते हैं कि घर में काम और हरम में इनाम। जो बंदा अपने घर में रहकर दीन पर अमल करता है, सुन्नतों के मुताबिक जिंदगी गुजारता है, तकवा वाली खुशी व खुजू वाली जिंदगी गुजारता है, जब वो वहां काम करता है, जब हरम में आता है तो यहाँ आकर इनाम पाता है। अल्लाह ताला की तरफ से फिर उसके लिए खुसूसी रहमतें और बरकतें होती हैं। तो इस मोहब्बत के सफर को सीख के आना पड़ता है ताकि जो काम भी करें चाहत के साथ करें। हज़रत शिबली रहमतुल्लाह अलैह का एक मुरीद था, वो भी हज के लिए आया। काफी दिन हजरत की मुलाकात ना हुई तो पूछा, भाई कई दिन नहीं मिले, कहाँ गए थे? जी हजरत हज पे गया था। फिर मैं आओ जरा बुलाया, पूछा ये बताओ कि तुमने एहराम बांधा था? जी हजरत एहराम बांधा था। फरमाया कि एहराम बांधते हुए तुमने अपने जब कपड़े उतारे थे तो गुनाहों का लिबास उतार कर तकवा की पोशाक पहनने की नीयत तुमने की थी? हजरत ये नीयत तो नहीं की थी। अच्छा ये बताओ तलबीहा पढ़ा था? हजरत पढ़ा था। तलबीहा पढ़ते हुए तुमने अपने दिलो जान को अल्लाह के सामने हाजिर किया था? लबैक का यही तो माना है। हजरत ऐसे तो नहीं किया था। अच्छा ये बताओ कि तुम मकाम अराफात पर गए थे, जी गया था, तो तुम्हें फिर मार्फत मिल गई थी? इसका तो पता नहीं। हजरत मुजदलफा में गए थे, जी गए थे, फिर क्या हुकूक लिबाद से माफी मिल गई थी? हजरत ख्याल ही नहीं था। शैतान को कंकरियां मारी थी? जी मारी थी। तो कंकरियां मार के अपनी दिली नफरत का इजहार किया था, ये कैफियत तो नहीं थी। अच्छा तुमने जानवर कुर्बान किया था? जी। तो जानवर कुर्बान करते वक्त अपने नफ्स की ख्वाहिशात पे छुरी फेरने की नीयत तुमने की थी? हजरत ये नीयत तो नहीं की थी। तवाफ़े ज़ियारत किया था? जी। तो तवाफ़े ज़ियारत करते हुए फिर महबूब की ज़ियारत, तजल्लियात की ज़ियारत नसीब हुई थी? हजरत ये तो पता नहीं। फरमाया कि जब तुम्हें इसमें से कुछ भी पता नहीं तो तुमने हज क्या किया? दोबारा अगले साल जाना और जैसे मैंने तुम्हें बताया इन कैफियत के साथ जाके हज करना। ये हसरत रह गई पहले से हज करना ना सीखा था, कफन बरदोश जा पहुंचे मगर मरना ना सीखा था। ये दीवाने अगर पहले से कुछ होशियार हो जाते हरम में बन के मुहर्रम साहिब असरार हो जाते। जिस बंदे ने बॉक्सिंग का मुकाबला करना हो ना, आप कभी उसको देखें तो कभी तो वो जॉगिंग कर रहा होता है और कभी वो लेदर के बने हुए तकिए को मुक्के मार रहा होता है। पूछो भाई क्या कर रहे हो? कहेगा जी मैं तैयारी कर रहा हूं, रिंग से बाहर तैयारी करूंगा। तो تو جب مقابلے کے لیے رنگ میں جاؤں گا تو وہاں پرفارمنس شو کروں گا. اگر تیاری اچھی تو پرفارمنس اچھی، تیاری زیرو تو پرفارمنس زیرو. بالکل وہی والی بات ہے کہ ہم نے اگر گھروں میں رہتے ہوئے اللہ کی محبت والی، اتباع سنت والی زندگی کی کوشش کی ہوگی تو جب یہاں آئے تو پھر اس کے مطابق ہی ہمیں انعام ملا ہوگا. اور اگر ہم نہ محنت کر سکے تو یہاں بھی وہی حال ہوتا ہے. یہ بات سمجھنے کی ہے. نشود نصیب دشمن کہ شود ہلاک تیغت، سر دوستاں سلامت کہ تو خنجر آزمائی. دشمن کے نصیب میں نہیں تھا کہ وہ تیری تیغ سے ہلاک ہوتا، یہ تو دوستوں کے سر سلامت رہیں جن کے اوپر تو خنجر کو آزماتا ہے. بطواف کعبہ رفتم بحرم رحم ندادن، کہ بروچے کار کر دی کہ درون خانہ آئی. میں طواف کے لیے جب گیا حرم میں تو مجھے رستہ نہ ملا اندر کا. مجھے یہ کہا گیا کہ تم باہر کیا کرتے پھرے ہو کہ اب تم میرے گھر کے اندر کا راستہ تلاش کرتے ہو. کہ بروچے کار کر دی کہ درون خانہ آئی، کہ تم باہر کیا کرتے پھرے اب میرے گھر کے حرم کے اندر کا راستہ تلاش کرتے ہو. اب ہم تو اپنے گناہوں کو لے کر آئے، اپنے گناہوں کے انبار لے کر یہاں پہنچے، تو اب ہم کیا کریں؟ اب اس کا ایک ہی طریقہ ہے کہ اللہ کے حضور اپنے گناہوں کی سچی پکی توبہ کریں، اللہ کو منائیں، اور جتنے مقامات قبولیت دعا کے ہیں ان پر جا کر اللہ سے دعا مانگیں. دعائیں قبول ہوتی ہیں. ایک مقام ہے ملتزم، حجر اسود اور باب کعبہ کے درمیان کی جگہ ہے، تھوڑی سی یہ جگہ ہے. حدیث پاک میں آتا ہے کہ نبی علیہ السلام جب یہاں تشریف لاتے تھے تو سینہ مبارک دیوار کے ساتھ لگا دیتے تھے اور رخسار مبارک بھی لگا ہوتا تھا. جیسے بچہ ماں کے سینے سے لپٹ جاتا ہے، اللہ کے پیارے حبیب صلی اللہ علیہ وسلم اس طرح ملتزم سے لپٹ جایا کرتے. عمر اللہ عنہ فرماتے ہیں کہ میں پیچھے تھا، جب نبی علیہ الصلوۃ والسلام دعا کر کے ہٹے تو میں نے دیکھا کہ آنکھیں پر نم تھیں، آنکھوں میں سے آنسو تھے. تو مجھے دیکھ کر نبی علیہ السلام نے فرمایا، عمر یہ وہ جگہ ہے جہاں آنسو بہائے جاتے ہیں، عمر یہ وہ جگہ ہے جہاں آنسو بہائے جاتے ہیں. تو واقعی ملتزم ایسا ہی ہے کہ جیسے محبوب کے سینے سے کوئی لپٹ جائے جا کر. اللہ اکبر کبیرہ. ہمارے ایک دوست تھے، محلے دار بھی تھے، سعودی عرب میں نہ قوم کرتے تھے، عمرے کے لیے آئے. ملتزم پہ انہوں نے دعا مانگی کہ اللہ میرے بیٹے کو حافظ بنا دے. کہتے ہیں دعا مانگ کے میں جب حرم سے باہر آیا تو مجھے سوچ آئی کہ بیوی بچوں کے ساتھ پاکستان گئی ہوئی ہے کچھ وقت گزارنے کے لیے، کیوں نہ میں اسے فون پہ بتا دوں کہ میں نے یہ دعا مانگی بچے کے لیے. کہتے ہیں میں اپنے گھر آیا، جیسے ہی دروازہ کھولا میں نے دیکھا فون کی گھنٹی بج رہی تھی. میں دوڑا ہوا آیا، فون کا کریڈل اٹھا لیا، پوچھا کون؟ پتہ چلا کہ بیوی نے پاکستان سے کال کی تھی. میں نے پوچھا آپ خیریت سے ہیں، آپ نے کال کی؟ کہنے لگی ہاں، میرے دل میں آ رہی تھی کہ میں بچے کو حافظ بناؤں تو میں آج اسے مدرسے میں قاری صاحب کے پاس بٹھا کر آئی اور اطلاع دینے کے لیے آپ کو فون کر دیا. کہتے یہاں میں دعا مانگ کے گیا، وہاں اللہ نے بیوی کے دل میں بات ڈالی، وہ بچے کو مدرسے میں ہی بٹھا کے آیا. یوں دعائیں قبول ہوتی ہیں. ہمارے ملک میں ایک مرتبہ پرائیویٹ پاور جنریشن کا معاملہ چلا کہ بڑے بڑے فیکٹریوں والے اپنی بجلی خود بنائیں تاکہ ملک خود کفیل ہو بجلی میں. تو اس وقت کی حکومت نے ایک بات بڑی عام کی, اس کو کہا جاتا تھا ون ونڈو آپریشن. وہ کیا چیز تھی؟ انہوں نے ایک ایسا ادارہ کھولا کہ جو بندہ فائل لے کے وہاں پہنچ جاتا تھا, حکومت کے ہر محکمے کا بندہ وہاں موجود ہوتا تھا, تو جو کام ہوتا تھا وہیں سمٹا دیتے تھے تاکہ جلدی سے اس کا کام ہو جائے. اس کا نام انہوں نے دیا تھا ون ونڈو آپریشن, کہ ایک کھڑکی پہ چلے جاؤ سارے کام تمہارے یہیں سمیٹ دیں گے. خیر وہ تو ون ونڈو آپریشن کیا ہونا, ہم نے اپنی زندگی میں ون ونڈو آپریشن یہاں دیکھا ہے. یہ اللہ کا گھر ہے, یہ وہ در ہے جو 24 گھنٹے کھلا رہتا ہے, اور واقعی یہ ون ونڈو آپریشن ہے. کوئی دنیا کا بندہ کوئی مسئلہ لے کر آئے, صحت سے متعلق ہو, رزق سے متعلق ہو, کام کاروبار سے متعلق ہو, کوئی اور ایسی پریشانی سے متعلق ہو, یہ ایسی ونڈو ہے, یہ ایسا دروازہ ہے کہ جب وہ یہاں آ جاتا ہے اس کو پھر کسی دوسرے در پہ جانے کی حاجت نہیں رہتی. اللہ سارے مسئلے ادھر ہی حل کر دیتے ہیں. ہمارے دل میں اگر یہ کیفیت ہو نا کہ واقعی یہ ایسا مقام ہے, تو پھر ہم دعا مانگیں گے تو یقین کے ساتھ مانگیں گے اور اس کی برکتیں بھی ہوں گی. یہ آج اس زمانے میں ایک فیکٹری کے اندر مینیجر تھا الیکٹریکل کا, تو ایک اور مینیجر وہاں آئے جو نوجوان تھے, پہلے فوج میں کام کرتے تھے, وہاں سے چھٹی لے کر وہ پرائیویٹ ادارے کے اندر ایک شوگر مل کے اندر آ گئے. اس نوجوان کو ہم نے دیکھا, زندگی میں ایسے بہت کم خوبصورت نوجوان دیکھے ہوں گے, ایسے لگتا تھا جیسے وہ واقعی باڈی بلڈنگ کرتا رہا ہو. اس کے سینے کی چوڑائی دیکھ کے انسان حیران ہو, بالکل پتلی سی کمر, اور اس کے مسل ایسے بنے ہوئے تھے کہ جب وہ چلتا تھا تو اس کو چلتے دیکھ کر بندہ حیران ہوتا تھا. نقش نین بھی بہت خوبصورت تھے, اور پھر اس نے اپنی باڈی کو بنایا بھی زبردست تھا. ہزاروں میں کوئی ایسا خوبصورت جسم والا نوجوان نظر نہیں آتا. ہمیں بھی خوشی ہوئی کہ چلو ایک اچھا نوجوان آ گیا. اللہ کی شان, چند دن کے بعد پتہ چلا کہ جی وہ صاحب تو دہریے ہیں. وہ کیسے؟ بھٹو کے زمانے میں انہوں نے تعلیم پائی, اور اس زمانے میں ایشیا سرخ ہے اور سبز ہے یہ بڑے نعرے لگا کرتے تھے, اور رشیا کا عمل دخل بہت زیادہ تھا. لگتا تھا کہ یہ کمیونزم کا ریچ یہ پوری دنیا میں غلبہ پائے گا, ایسا زمانہ تھا. تو یہ صاحب بھی ایسے ہی تھے کہ کچھ کمیونسٹوں سے ان کا رہن سہن رہا, الیک سلیک رہی, اور یہ بھی کمیونزم کا شکار ہو گیا. اب یہ جو کمیونسٹ ہوتے ہیں یہ تو کہتے ہیں کہ اللہ نے ہمیں پیدا نہیں کیا بلکہ انسان نے اللہ کے تصور کو پیدا کر لیا ہے. وہ تو خدا بیزار لوگ ہوتے ہیں. وہ دین کو افیون کہتے ہیں کہ یہ دین افیون ہے جو کھا لیتا ہے, اس کو کوئی اور بات سمجھ میں نہیں آتی. اللہ کی شان پہ یہ احساس. ہمیں نوجوان انجینئر نے بتایا کہ جی یہ نوجوان تو بالکل ہی دہری ہے اور صاف کہتا ہے. اس نے اصل میں کہیں انجینئر کے ساتھ بیٹھ کر چائے پیتے ہوئے کہہ دیا, یار جتنا تم خدا سے ڈرتے ہو میں نہیں ڈرتا. اب اس قسم کی جرت کوئی نہیں کر سکتا. تو نوجوانوں پر تو یہ بات بڑی بوجھ گزری. خیر میں نے ان سب کو سمجھا دیا کہ آپ لوگوں نے اس کے ساتھ الجھنا نہیں, خاموشی سے بس اپنا کام کریں, کبھی موقع ہوا تو میں اس سے خود بات کر لوں گا. میرا ان کے ساتھ ہر وقت کا انٹریکشن تھا, وہ مکینیکل کے انچارج تھے اور میں الیکٹریکل کا, اور دونوں نے مل کے کام کرنے ہوتے تھے, ہر پروجیکٹ ہم نے مل کے کرنا ہوتا تھا. تو ایک دن میں بیسوں دفعہ ہمیں آپس میں بات چیت کرنی, مشورہ کرنا کام. خیر کچھ عرصہ جب گزارا تو اس نوجوان نے اور اپنے پر پرزے نکالنے شروع کر دیے. جب اس نے دیکھا تو یہاں تو کوئی بولتا بھی نہیں, انجینئر بھی بات سنتے ہیں چپ ہو جاتے ہیں. ایک دن یہ کسی جنازے میں شریک ہوا اور واپس جا کر انجینئرز کو کہنے لگا, یار میں جنازہ پڑھنے گیا تھا, بس 15-20 قبروں کو ہاتھ لگا کے دیکھا تو ان میں سے گرم تو کوئی بھی نہیں تھی. یعنی یہ ٹونٹ کر رہا تھا کہ تم جو قبر کے عذاب کا تصور لیے بیٹھے ہو سب فضول, میں نے تو 10-15 قبروں کو ہاتھ لگا کے دیکھا تو کوئی بھی گرم نہیں تھی. خیر اس نے ایک دو مرتبہ میرے سامنے بھی بات شروع کی ڈارون تھیوری کے بارے میں. تو چونکہ یہ تھیوری ساجد نے بھی پڑھی ہوئی تھی تو اس سے بات کی کہ تمہارا لا آف نیچرل سلیکشن اور سروائیول آف دی فٹیسٹ, جب اسی ٹرم میں اس سے بات کی نا تو اس کو یہ محسوس ہو گیا کہ اس بندے نے یہ سب کچھ پڑھا ہوا ہے, یہ ایزی ٹارگٹ نہیں ہے. اب یہ مجھ سے بات کرتے ہوئے ذرا گھبراتا تھا اور باقی لڑکوں سے کبھی کبھی بات کر لیتا تھا, مگر باقی لڑکے میرے کہنے کے مطابق چپ تھے. ہمارا سلسلہ چلتا رہا, میں کبھی کبھی نماز پڑھنے کے لیے جانے لگتا تو اس کو کہتا, او بھائی آپ بھی نماز کا مزہ چکھیں کیا ہوتی ہے, ایسے ہلکی پھلکی بات کرتا. اللہ کی شان دیکھیں کہ ایک دن ایک انجینئر صاحب ہمارے سامنے بیٹھ کے کوئی اپنی بات کرنے لگے کہ گھر کی یہ پریشانی وہ پریشانی, اور اب خرچہ پڑ گیا ہے اور میرے پاس ابھی گنجائش نہیں. تو اس نے آگے سے اس کو یہ الفاظ کہے کہ کیا پریشان رہتے ہو, آئے گا کہاں سے؟ میں پریشان رہتا ہوں, لگاؤں گا کہاں پہ؟ اس کی وجہ یہ کہ اس کا بڑا بھائی میجر تھا اور ان کے اپنے کئی مربع زرعی زمین کے تھے سرگودن, اور خود یہ بھی انجینئرنگ مینیجر تھا, تو جتنی تنخواہ تھی وہ سیدھا بینک اکاؤنٹ میں جمع ہوتی جاتی تھی. پہلے ہی کافی ویلدی آدمی تھا, تو واقعی یہ لاکھوں پتی انسان تھا نوجوانی میں. تو جب اس نے یہ باتیں کی تو میں نے اس وقت اس کو کہا, میں نے کہا کہ بات یہ ہے کہ اللہ کی لاٹھی پہ آواز ہے, جو الفاظ آپ نے زبان سے نکالے ہیں نا یہ الفاظ اللہ کو پسند نہیں, تکبر کے بول ہیں کہ تم پریشان رہتے ہو آئے گا کہاں سے, اور میں پریشان رہتا ہوں لگاؤں گا کہاں. میں نے کہا بہتر ہے توبہ کر لو. کہنے لگا جی توبہ تو کروں جو خدا کو مانوں, میں تو مانتا ہی نہیں. میں نے کہا پھر وقت آئے گا جب مانو گے, یہ پتہ نہیں اس وقت کا ماننا فائدہ دے گا یا نہیں دے گا, مگر مانو گے. اس لیے کہ فرعون نے بھی کہا تھا آمنت برب موسیٰ و ہارون, بڑے بڑے فرعونوں نے مان لیا. میری بات سن کے یہ چپ ہو گیا. اب اللہ کی شان دیکھیں کہ اس کی عمر کوئی 26-27 سال ہو گئی تھی اس وقت. اس نے ارادہ کیا شادی کروانے کا, چونکہ بڑے خاندان کا لڑکا تھا, شکل عقل ہر اعتبار سے اللہ نے اس کو عزت دی تھی, تو اس کی تو بات نکلنی تھی کہ رشتوں کی بھرمار ہو گئی. اب یہ دل کی بات میرے ساتھ شیئر کرتا تھا, ڈسکس کرتا تھا. مجھے کہنے لگا کہ امی پریشان ہیں, اس وقت کوئی 100 کے قریب پرپوزلز آئے ہوئے ہیں. ہوتا یہ کہ جس بندے کو پتا چلتا نا اس کی شادی, وہی چاہتا کہ ہمارے خاندان میں کسی سے ہو جائے, چونکہ مالی اعتبار سے بھی بہت اعلیٰ, شکل میں بھی انتہائی خوبصورت, خاندان بھی اونچا. तो हर बंदा चाहता था कि भाई अच्छा रिश्ता हो जाए। मुझे पूछने लगा कि मैं क्या करूं। मैंने कहा कि ऐसे करो कि इसको शॉर्ट लिस्ट कर लो और 5-10 रिश्ते जो महसूस होते हैं ना कि तुम्हारे साथ कंपेटेबिलिटी ज्यादा अच्छी होगी वो ले लो, उन 5-10 बंदों से मुलाकात कर लो। कहने लगा ठीक है। लो जी, शादी की तैयारियां माँ ने भी करनी शुरू कर दी और बेटा भी जहनी तौर पे तैयार, और इसने शेड्यूल बना लिया कि मैं फलां से मिलूंगा, फलां से मिलूंगा, फलां मुझे देखेंगे और मैं उनको देखूंगा। इस दौरान एक दिन जब हम दफ्तर पहुंचे तो हमें इतला मिली जी कि कल उन साहब का एक हल्का फुल्का सा एक्सीडेंट हो गया तो आज वो ड्यूटी पर नहीं आए। हम हैरान क्यों नहीं आए। खैर, ऑफिसर्स मेस में उनका पता करने के लिए गए तो उनको एक दो जगह छोटी मोटी खराशें थी, बड़ा जख्म नहीं था। मैंने पूछा हुआ क्या। कहने लगा जी सड़क बिल्कुल खाली थी और मैं तो साइकिल मोटर अपने स्कूटर पे साइकिल मोटर पे बड़ी मुनासिब स्पीड पे ऊपर जा रहा था, अचानक ऐसे जैसे कोई गशी सी होती है ऐसे हल्की सी कुछ हुआ और मुझे पता चला जब मैं नीचे गिरा हुआ था, चक्कर आए और मैं नीचे गिर गया। ये तो अल्लाह का शुक्र के कोई बस नहीं आ रही थी। हमने कहा चले अल्हम्दुलिल्लाह अल्लाह ने मेहरबानी कर दी। लो जी, दूसरे तीसरे दिन पता चला कि ये साहब अपने ही कोठी के लॉन में चल रहे थे कि चलते चलते अचानक खुद गिर गए और फिर चोट आई। अब जब गिरे और चोट आई तो फिर इसको परेशानी हुई कि ये क्या मसला। एक आदमी ने इसको बताया जी मैं आपको देख रहा था, आपने पहले एक पांव उठाया और दूसरा पांव यानी उसको रखकर उठाने की बजाय साथ दूसरा पांव भी उठा लिया और नीचे गिर गए। इसने डॉक्टरों से रजू किया। डॉक्टरों ने कहा कि जी लगता यह है कि आपका दाएं और बाएं तरफ का जो सिग्नल जाने का सिस्टम है ना, नर्वस सिस्टम, तो कहीं नर्व के अंदर कोई सिग्नल की जो है वो शॉर्ट हो जाता है। लंबा काम। खैर, काफी दिन इसको गुजर गए इसी मामले में। इतने में एक नई बात शुरू हो गई, हाथों पे इसको पसीना, और पसीना इतना के पानी टपकता था। यानी इसने 4-5 छोटे रुमाल रखे हुए थे, बिल्कुल गीले हो जाते थे। एक रुमाल गीला हो जाता तो जो पियन था वो उसको धूप पे डाल के आता, दूसरा गीला हो जाता फिर उसको इतना पानी हैरान। डॉक्टरों से रिव्यू किया, उन्होंने कहा जी के फलां मसला है। चुनाचे 9 सर्जन का एक बोर्ड बनाना और सब ने मिलकर फिर इसका कोई ऑपरेशन किया। कोई 8 घंटे का लंबा ऑपरेशन था। खैर, कुछ अरसे के बाद ये कुछ रिकवर हुआ और इसका पसीना जो था वो निस्बतन कम हो गया। अब हम मुतमैन हुए कि चलो इस बीमारी से जान छूटी। अल्लाह की शान, ये अल्लाह की लाठी अजीब बे आवाज होती है, पता नहीं चलता, चलती रहती है। एक नया मसला पड़ गया। क्या, एक दिन ये उठा, अब इसकी आंखें एक जगह फोकस नहीं कर रही, एक गिलास के 2 गिलास नजर आ रहे हैं, एक बंदे के 2 बंदे नजर आ रहे हैं। फैक्ट्री के अंदर दाखला बंद, ऐसा बंदा तो जाए तो एक्सीडेंट। अब इसको ये भी नहीं पता कि सामने वाला कहां है, मैं उसको सलाम यहां करूं या यहां करूं। हर तरफ से फारे होकर दफ्तर बैठ गया। अब इसका क्या इलाज करवाया जाए। मालिक ने भी कह दिया जी कि आपको 2 महीने हो गए, आप फैक्ट्री के अंदर राउंड भी नहीं कर सकते, काम भी नहीं मजदूरों को सही बता सकते, तो आप अपना इलाज करवाएं, बाद में फिर नौकरी पे आए। तो दफ्तर से इसको छुट्टी मिल गई विदाउट पे। अब अल्लाह की शान देखें कि इसने ऑपरेशन करवाया हुआ था, इलाज कर रहा था, मजीद कुछ इसने इलाज शुरू करवाया मजीद डॉक्टरों से, इस दौरान इसको मलेरिया बुखार हो गया। और चूंकि इसका डिफेंसिव सिस्टम वीक हो चुका था इसलिए बुखार जान नहीं छोड़ रहा। पता चला जी कि वो कई महीनों के लिए घर चले गए। 2 महीनों के बाद मुझे ख्याल आया कि भाई वो हमारे दोस्त कोई अता पता नहीं, कोई राबता नहीं, पता तो करके आए उनका। चुनाचे मैं सरगोधा उनके घर गया, मगर उनके घर जाकर मैं उसको पहचान न पाया। उस वक्त उसका वजन मुश्किल से कोई 60 किलोग्राम होगा, इतना पतला दुबला सा बच्चा जैसे होता है, और वो बिस्तर पर लेटा हुआ था और इतनी वीकनेस के वो खुद करवट नहीं बदल सकता था, इतनी वीकनेस के उसके कपड़े उसकी वालदा बदलती थी, इतनी वीकनेस के उसके मुंह में लुकमा उसकी मां डालती थी और आवाज भी नहीं निकलती थी। मैंने टीबी के मरीज भी इतने कमजोर नहीं देखे जितना कमजोर वो हो चुका था। और पहले उसकी सेहत हमारे जहनों में एक आइडियल चीज हुआ करती थी, उस हाल में देख के मेरी आंखों से भी आंसू आ गए। खैर मैंने उसे तसल्ली दी, ला बासा तहूरुन इंशाअल्लाह, अल्लाह सेहत देगा। वो मेरी बातें सुनता रहा। मेरे दिल में ख्याल आया कि क्यों ना मैं फैक्ट्री के मालिक से बात करूं कि ये एक नौजवान है और अगर पूरी दुनिया में कहीं इसका इलाज मुमकिन है तो हमें करवाना चाहिए। मैंने उसे कहा कि मेरा ये ख्याल है और मैं जाकर बात करूंगा और उम्मीद है कि वो मालिक मेरे साथ काफी अच्छा मुनासिब ताल्लुक मोहब्बत का रखता है, वो मेरी बात मान लेगा। तो मैंने कहा कि हम आपको बाहर मुल्क भेजेंगे इलाज के लिए, मेरे साथ एक वादा करें। पूछता है क्या? मैंने कहा जब आप सेहतमंद होके आएंगे तो आते हुए आप उमरा करके आएंगे। अब ये तो खुदा को नहीं मानता था लेकिन दोस्ती में इसने ऐसे सर हिला दिया जैसे ठीक कह रहा हूं। लो जी वापस आकर मैंने अपने चेयरमैन से बात की, उसने कहा हाँ ठीक है आप ही मालूमात करें। मैंने वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन को खत लिखा कि इस तरह एक पेशेंट है और डॉक्टरों की डायग्नोसिस ये है कि उसको मिस्थेनिया ग्रेवस की बीमारी है। तो अब आप बताएं कि इसका दुनिया में कहीं इलाज है? उन्होंने मुझे फौरन खत का जवाब दिया कि आम तो ये ला इलाज बीमारी कही जाती है। कनाडा का एक डॉक्टर है कि जिसकी बीवी इसी बीमारी में मुब्तला थी, उसने बीवी की खातिर दिन रात रिसर्च की और उसने बीवी का कामयाब इलाज कर लिया। फिर उसके बाद उसने कोई 8 और पेशेंट्स का इलाज भी ठीक कर लिया है। तो आप उससे रुजू करें। उसे खत लिखा, उसने कहा जी हाँ मैं इतने पेशेंट्स को ट्रीट कर चुका हूं, अगर ये पेशेंट आ गया इतने इतने में पैसे लूंगा। बहुत बड़ी अमाउंट उसने बताई, मगर मिल के जो फैक्ट्री के मालिक थे नेक दिल थे, उन्होंने कहा जितना भी खर्चा होगा परवाह नहीं, इसको भिजवाओ। लो जी हमने इसकी भी टिकट बनवाई और बनवाई भी सऊदी अरेबियन एयरलाइन से, इसलिए बनवाई के आते जाते तो जद्दा जाना ही पड़ेगा, तो भाई इसको उमरा करवा देगा। भाई ने छुट्टी ले ली, हमने इसको रुख्सत किया। 1 महीने के बाद हमें इत्तला मिली कि जी हाँ वो वापस आ गए कनाडा से और उनकी सेहत अब बहुत ठीक हो गई। हम इनको मिलने के लिए गए। अल्लाह की शान के जब मिलने के लिए गए तो ये बड़ा मुस्कुरा के मिला और फिर इसके चेहरे पे हमने सुर्खी जरा देखी और इसका मुनासिब भरा हुआ जिस्म देखा। पास बिठाया इसने, कुछ पानी वानी पिलाया, फिर पूछते हैं जी नमाज का वक्त हो चुका, पहले नमाज पढ़ेंगे या पहले खाना खाएं। अब इसकी जुबान से नमाज की बात सुनकर तो खुद भी मुझे ताज्जुब हुआ। मैंने कहा हाँ पहले नमाज पढ़ते हैं फिर बाद में खाना खा लेंगे। इसने नमाज भी साथ पढ़ी, फिर इसने अपनी दास्तान सुनानी शुरू की। कहने लगा कि जब आपने मुझे कहा था कि वापसी पे आप उमरा करके आना तो मैं अपनी जिंदगी से मायूस हो चुका था, मुझे ऐसे लग रहा था कि आप मेरी तसल्ली की खातिर ये बात कर रहे हो, और क्योंकि मैंने अपनी जिंदगी में आपको एक मुखलिस दोस्त पाया इसलिए मैंने आपकी वजह से हाँ कर दी थी। हम कनाडा गए, डॉक्टर ने मुझे एक्सटेंसिव केयर यूनिट में डाल दिया, सब मेरे कपड़े उतार के उसने क्या क्या जो है ना वो तारें साथ लगा दी, पिकअप्स जो होती है ना जैसे ईसीजी करते हुए तारें लगाते हैं, कहीं से कोई सिग्नल आ रहा है कहीं से कोई सिग्नल आ रहा है। कहने लगा कि मेरे जिस्म से बीसियों तारें कंप्यूटर में जा रही थी, ऐसे लग रहा था जैसे एक एक चीज का सिग्नल वो स्टडी कर रहे हैं देख रहे हैं। चंद दिन के बाद डॉक्टर ने मेरे पूरे जिस्म के खून को सेंट्रीफ्यूज के साथ क्लीन किया। उसका तरीका ये होता है कि एक तरफ से खून को मशीन सक करती है, सेंट्रीफ्यूगल में से गुजारती है तो जो प्लाज्मा होता है ना कोई वो अलग हो जाता है, और फिर बाकी खून को दोबारा सिस्टम में डाल देती है। कहने लगा कोई 15 दिन में उसने 3 मरतबा ये अमल किया और बिल आखिर मेरे भाई को बुलाकर कह दिया कि एक दफा करने पर मेरे पेशेंट ठीक हो जाते हैं। मैंने इसका 3 दफा किया, इसके कोई असर नहीं पड़ा। मेरी नजर में ये अब अपने डेथ बेड पर है, चंद दिनों का मेहमान है। उसने वालदा को फोन किया, वालदा ने कहा कि बेटा अगर इसने कुछ दिनों में फौत ही होना है तो बजाय डेड बॉडी तुम लेके आओ, तुम इसे जिंदा लेके आओ, मैं अपने बेटे को मिल लूं, कोई बात ही कर लूं। कहने लगा जी भाई ने कह दिया जी इसको डिस्चार्ज कर दो, उसने डिस्चार्ज कर दिया। हमने बड़ी कोशिश करके अपनी सीट करवाई लेकिन सीट जद्दा तक की थी, जद्दा से आगे लाहौर हफ्ते में एक फ्लाइट उन दिनों हुआ करती थी। तो कहने लगे कि अब कोई फ्लाइट नहीं थी, हमें खामखा 2-3 दिन वहां इंतजार करने पड़ गए। एयरपोर्ट वालों ने कहा जी हम आपको ट्रांजिट वीजा दे देते हैं, आप जद्दा शहर चले जाएं, होटल में रहें क्योंकि पेशेंट है, और जब 2 दिन बाद फ्लाइट हो तो आप चले जाना। कहने लगा भाई मुझे लेके जद्दा शहर होटल में आ गया। एक दिन मुझे कहने लगा कि यार वो तुम्हारे एक मौलवी साहब दोस्त जो थे वो मुझे कह रहे थे कि इसको उमरा करवा के लाना, तो क्या ख्याल है मैं तुम्हें ले जाऊं हरम? तो मैंने सर हिला दिया, उसने मुझे व्हीलचेयर पे बिठाया और लेके हरम आया। कहते मैं मताफ के अंदर बैतुल्ला के सामने बैठा हूं और हैरान हूं कि ये लोग क्या कर रहे हैं, तवाफ कर रहे थे तो मैं हैरान हो रहा था ये क्या कर रहे हैं, तवाफ क्या होता है, क्यों ऐसा कर रहे हैं, मैं तो मानता ही नहीं था किसी चीज को। कुछ देर बैठा रहा तो बैठने के बाद मेरे दिल में एक बात आई और मैंने दुआ इन अल्फाज के साथ मांगी कि ए अल्लाह अगर तू मौजूद है। ये वो शख्स बैतुल्लाह के सामने दुआ मांग रहा है, ए अल्लाह अगर तू मौजूद है तो मुझे सेहत दे दे ताकि कल मैं इस घर का पैदल चल के तवाफ करूं। कहते बस ये दुआ मांगी और मैंने नियत कर ली कि मैंने दवाइयां नहीं खानी। मैं वापस आया, भाई को कह दिया मैंने दवाइयां नहीं खानी। खैर रात को सोया, अगले दिन उठा तो मैं थोड़ा एनर्जेटिक फील कर रहा था। मैंने उसे कहा मुझे आज ले जाओ। कहने लगा दूसरे दिन भाई मुझे फिर हरम लाया
और मैंने अपने पांव पे चल के बैतुल्ला का तवाफ किया। जब मुकम्मल कर लिया तो मेरे दिल में बात आई कि खुदा ने तो बात पूरी कर दी, अब तू भी तो बात पूरी कर। मैंने बैतुल्ला को देखकर कहा कि इस घर के मालिक, मैं तुझे अपना खुदा मानता हूँ, मैं कलमा पढ़ता हूँ और मुसलमान होता हूँ। एक दहरिया बंदा अगर हरम में बैठकर दुआ मांगता है, मौला इतना करीम है कि उसकी दुआओं को भी कबूल कर लेता है, तो अगर कोई ईमान वाला इस घर के सामने बैठकर अल्लाह के सामने दामन फैलाए, वो मालिक उसकी दुआओं को क्यों नहीं कबूल कर पाए। मगर मसला क्या होता है, हमारे दिल गैर में अटके होते हैं। हरम पहुंच के भी इसका ख्याल, उसका ख्याल, उसका ख्याल, इसको मैसेज हो रहे हैं, उसको फोन हो रहे हैं, उसकी कॉल की इंतजार है। जब यहां पहुंच के ही दिल गैर से खाली नहीं, तो फिर दुआएं कैसे कबूल होंगी। नमाज पढ़ने के लिए जा रहे होते हैं, नमाज पढ़ने वाली जाती औरतों को ललचाई नजरों से देख रहे होते हैं। हरम में आकर जब गैर की लालच है, तो फिर अल्लाह झोली में क्या डालेंगे। ये बात अच्छी तरह जहन में बिठा लें कि अल्लाह ने देने के लिए बुला दिया, लेकिन यहां आकर शैतान ने हमें गैर में उलझा दिया, और गैर में उलझने की वजह से अब हमारी दुआएं बेअसर हो गई। मांगते हैं तो वो जबान से लल्फ दिखते हैं, वो दिल से नहीं निकल रहे होते, और दिल से जो बात निकलती है असर रखती है, पर नहीं ताकत परवाज मगर रखती है। हमारे दिल तो हाजिर नहीं होते, और अल्लाह रब्बुल इज्जत के हाँ तो शर्त यही है, अव्वल शर्त यही है, मेरे बंदे दिल को मेरे सामने हाजिर कर लो, दिल को एक मेरी मोहब्बत से भर लो, दिल को गैर की मोहब्बत के असरात से खाली कर लो, दामन फैलाओगे मैं परवरदिगार तुम्हारे दामन को भर दूंगा। करके देखे ना सच्ची तौबा यहां के, मौला मैंने हर लात और मनात को तोड़ डाला, एक आपकी सच्ची मोहब्बत मैंने अपने दिल में रख ली, और फिर देखिए अल्लाह की तरफ से फिर कैसी रहमतें होती हैं, जो परवरदिगार दहरिये बंदे की दुआओं को कबूल करके दिखा देता है। तो परवरदिगार कलमा पढ़ने वाले बंदे की दुआओं को क्यों नहीं कबूल करेगा। हमने लॉक फिट किए होते हैं सेल फोन के अंदर ना, एक की लॉक होता है, अगर वो लॉक लग जाए तो आप जिस की को मर्जी दबाते रहें कॉल अटेंड ही नहीं होती। बिल्कुल इसी तरह ये मखलूक की नफसानी शैतानी शहवानी मोहब्बत, ये दुआ के लिए एक लॉक है, ये लग जाता है, फिर जो मर्जी बटन दबाते फिरें, अल्लाह ये दे अल्लाह वो दे, सिग्नल ही नहीं जाता। इस सिग्नल को भेजने के लिए इस लॉक का खोलना जरूरी है। इसलिए फरमाया कि मेरे बंदे तो मेरे घर में आया है, अब तो अपने दिल को खाली कर लेना, अब तो गैर से अपनी तवज्जो को हटा ले। गैर से अपनी तवज्जो को हटाएंगे, एक अल्लाह से मांगेंगे ऐसी कैफियत में जब दिल में अल्लाह के सिवा किसी की मोहब्बत ना हो, अल्लाह ऐसी दुआओं को कभी रद्द नहीं फरमाएगा। इसलिए हमारे अकाबे ने लिखा है कि जब दिल गैर से खाली हो और पेट हराम से खाली हो, जबान से निकलने वाला हर इस्म बंदे के लिए इस्म आजम बन जाया करता है। जब पेट हराम से खाली हो और दिल गैर से खाली हो, फिर जुबान से निकलने वाला हर इस्म इस्म आजम बन जाता है। हम भी ऐसे दुआएं मांग के देख लें। मुझे याद है कि अमेरिका में एक स्टेट है वॉशिंगटन, वहां जाने का मौका मिला, तो बयान के बाद जो वहां मस्जिद के प्रेसिडेंट थे वो आए और कहने लगे, एक अमेरिकन लड़की है जो मुसलमान हो चुकी है, इतनी पक्की मुसलमान है کہ اس لڑکی کو دیکھ کر مسلمان غفلت میں پڑی ہوئی عورتیں توبہ کر کے نیک ہو جاتی ہیں اور وہ نماز پڑھتی ہے تو اتنے سکون اور تسلی سے کہ انسان کا دل خوش ہو جاتا ہے، بڑے اہتمام سے وضو کرتی ہے، پھر اس کے بعد اس نے بڑے خوبصورت چوغے بنوائے ہوئے ہیں، اپنے کپڑوں کے اوپر وہ چوغا عبایا پہنتی ہے، خوبصورت عبایا، خذو زینتکم عند کل مسجد، اللہ نے فرمایا تم مسجد میں آتے ہوئے زینت اختیار کرو، تو وہ اس پر عمل کرتی ہے کہ مصلی میری مسجد ہے اور مصلی پر قدم رکھنے سے پہلے مجھے صاف پاک ہو کر اللہ کے سامنے حاضر ہو، اچھی خوشبو لگا کے وہ مصلی پہ آتی ہے اور اتنا ڈوب کے نماز پڑھتی ہے کہ بسا اوقات ایک نماز پڑھنے میں پونا گھنٹہ اسے لگتا ہے، لوگ کہتے بھی رہتے ہیں کیا تم بیٹھی رہتی ہو سجدے میں پڑی رہتی ہو، وہ کہتی ہے کہ تمہیں کیا پتا میں نماز میں اپنے رب کے ساتھ کس کیفیت میں ہوتی ہوں، جو دوسری اچھی عورتیں ہیں وہ اس سے متاثر ہوتی ہیں، کہنے لگا کہ جی وہ عورت بیان سنا اس نے تو وہ کہہ رہی ہے کہ جی مجھے ان سے تھوڑا سا وقت لے کر دیں، میں ان سے کچھ سوال پوچھنا چاہتی ہوں، پھر اس نے کہا کہ جی میں سفارش کرتا ہوں کہ آپ اس کو ٹائم ضرور دیں، بہت اچھا، نماز سے فارغ ہوئے تو ایک جگہ پردہ لگا ہوا تھا، پردے کے پیچھے وہ بیٹھ گئی، دوسری طرف یاجز، اس نے سوال پوچھنے شروع کیے، زیادہ سوال اس کے یا سائنس سے متعلق تھے، دین اور سائنس، یا روحانیت اور دین، اس سے متعلق تھے، خیر یاجز اس کو بات بتاتا رہا، دو گھنٹے بات چیت ہوتی رہی، بہت مطمئن ہوئی کہ اللہ نے میرا دل بالکل مطمئن کر دیا، جو سوالات میرے ذہن میں آتے تھے میں نے سب باتیں آج پوچھ لی، اس کے اینڈ پہ میں نے اسے کہا کہ اچھا پھر ایک سوال میں آپ سے پوچھتا ہوں، اس نے کہا جی، میں نے کہا مجھے یہ بتاؤ کہ آپ مسلمان کیسے ہوئی، چونکہ جب بھی کوئی بندہ مسلمان ہوتا ہے نا نئے سرے سے تو اس کے واقعے میں کوئی نہ کوئی ہمارے لیے نصیحت ہوتی ہے، عبرت ہوتی ہے، اللہ نے ہدایت کیسے دی اس کو، وہ کہنے لگی کہ میں عیسائی عورت ہوں، میرا خاوند یہودی، دونوں انجینئر تھے اور ہم دفتر میں کام کرتے تھے، اس دوران ہماری کمپنی نے جدہ میں آفس کھولا تو انہوں نے ایک سرکولر بھیجا کہ اگر کوئی لوگ جدہ جانا چاہیں تو تنخواہ بھی ڈبل کر دیں گے اور 3-4 سال کے لیے سہولیات بھی دیں گے، وہ ایک نیا ملک بھی دیکھ کے آئیں اور تنخواہیں بھی زیادہ لیں، تو ہم میاں بیوی نے سوچا کہ چلو ہم جاتے ہیں، ہمیں انہوں نے بھیج دیا، ہم امریکہ سے جدہ آ گئے، اب کبھی کبھی عشاء کا کھانا کھانے کے لیے باہر ہوٹل کی طرف نکلتے تو میں کچھ لوگوں کو دیکھتی کہ سفید چادر ایسے لپیٹی ہوئی ہے اور سر ننگا اور جا رہے ہیں، میں خاوند سے پوچھتی کہ یہ کیا معاملہ ہے، وہ مجھے کہتا کہ یہاں ایک جگہ ہے جس کو مسلمان کعبہ کہتے ہیں، اللہ کا گھر کہتے ہیں، یہ لوگ وہاں جاتے ہیں کوئی عبادت کرنے کے لیے، تو میں کہتی کہ مجھے بھی وہاں لے چلو، وہ کہتا کہ وہاں تو کافر داخل ہی نہیں ہو سکتے، تو میں پریشان ہو جاتی، ایک دن میں نے اپنے خاوند کو تجویز دی کہ میں مسلمان عورتوں کی طرح ایک لباس ایک رومال خرید لیتی ہوں اور اسے سر پہ اوڑھ لیتی ہوں اور آپ بھی سر پہ ٹوپی رکھ لیں، ہم چلتے ہیں مکہ مکرمہ کی طرف، اگر پولیس نے روک لیا تو واپس آ جائیں گے، نہیں روکا تو شاید ہم بھی جا کے وہ جگہ دیکھ کے آئیں، کہنے لگے ہم میاں بیوی نے ایسے ہی کیا، اللہ کی شان کہ جہاں چیک پوسٹ تھی وہ وقت ایسا تھا کہ شفٹ تبدیل ہو رہی تھی، تو زیادہ جو لوگ تھے وہاں وہ تو آ جا رہے تھے، ایک ہی فوجی کھڑا تھا اور چونکہ ٹریفک تھی وہ سب کو اشارہ کر رہا تھا چلو چلو یلّہ یلّہ، ہماری گاڑی قریب میں آئی اس نے دور سے دیکھا ٹوپی ہے سر ڈھپا ہوا ہے مسلمان، نے کہا جاؤ، ہم نکل گئے، مکہ مکرمہ میں جا کے گاڑی کھڑی کی، پوچھا لوگوں سے کہ کعبہ کہاں، انہوں نے جگہ بتا دی. کہتے ہیں کہ ہم دونوں حرم میں داخل ہوئے، جیسے ہی مطاف کے اندر پہنچے اور ہماری نظر بیت اللہ پر پڑی کہ ہم دونوں ٹھٹک کے رہ گئے. اتنا عجیب منظر تھا جیسے آسمان سے نور برس رہا ہو، اور طواف کرنے والے ایسے فرشتوں کی طرح لگ رہے تھے. پھٹی آنکھوں سے ہم کعبہ کو دیکھتے رہے. تھوڑی دیر کے بعد جب ہم نے ایک دوسرے کی طرف دیکھا تو میں نے دیکھا کہ میرے خاوند کی آنکھوں میں سے بھی آنسو ٹپک رہے تھے اور میری آنکھوں سے بھی آنسو ٹپک رہے تھے. میں نے خاوند سے پوچھا کیا ہوا، تو خاوند مجھے کہتا ہے کہ اٹس سمتھنگ ریئل، یہ سچ ہے. تو میں نے کہا کہ اگر یہ سچ ہے تو پھر سچ کو ماننے میں ہمیں کیوں انکار کرنا چاہیے، کیوں دیر کرنی چاہیے. کہنے لگی کہ ہم نے فقط بیت اللہ کو دیکھا اور بیت اللہ پر ایک نظر ڈالنے کی محبت نے اللہ نے ہمیں ایمان سے نواز دیا. تو اگر بیت اللہ پر کافر بھی نظر ڈالتا ہے اللہ ایمان کی توفیق دے دیتے ہیں، تو اگر ایمان والے آئیں گے محبت بھری نظروں سے بیت اللہ کو دیکھیں گے تو کیا کیا نعمت دے پائیں گے. ہم اس وقت اپنی زندگی کا ایک بہترین وقت گزار رہے ہیں. یہ وقت معلوم نہیں کل پھر کس کو ملے گا کس کو نہیں ملے گا، اس لیے جو وقت باقی ہے مطاف میں گزاریں، رات میں قبولیت دعا کے مقامات پہ جائیں، دعائیں مانگیں، اپنے اللہ کو منائیں. اللہ تعالیٰ تو ماں سے زیادہ بندے سے محبت فرماتے ہیں، وہ بڑے کریم ہیں. مگر ہماری اپنی نالائکیوں نے ہماری دعاؤں کو رسیاں باندھی ہوتی ہیں، یہ دعا اوپر ہی نہیں جاتی. ہے عمل لازم تکمیل تمنا کے لیے، ورنہ رنگین خیالات سے کیا ہوتا ہے، بے عمل دل ہو تو جذبات سے کیا ہوتا ہے، دھرتی بنجر ہو تو برسات سے کیا ہوتا ہے. تو ہم دل کی دھرتی کو بنجر نہ بنائیں بلکہ اخلاص کے ساتھ وہاں جا کر بیت اللہ کے سامنے جا کر تسلی کی دو رکعت پڑھیں. زندگی میں نمازیں پڑھتے ہیں بھاگی دوڑی والی، کتنی دفعہ سبحانہ ربی العالیٰ، تین مرتبہ. لو وقت بھی ہوتا ہے، جانا بھی کہیں نہیں ہوتا، عادت پڑی ہوئی ہے تین دفعہ سبحان ربی العالیٰ کہنے کی، بس تین مرتبہ کے بعد ختم. کچھ زیادہ دفعہ پڑھ کے دیکھیں. ہم نے زندگی میں ایک ایسے بزرگ کو دیکھا جو ہر نماز کے ہر سجدے میں 21 مرتبہ سبحان ربی العالیٰ پڑھا کرتے تھے، مزہ آتا تھا. ہم بھی کوئی تسلی کی دو رکعت پڑھیں سکون کے ساتھ، اور پھر اللہ سے دعا مانگیں، طواف میں اللہ سے دعا مانگیں، ملتزم سے لپٹ کے دعا مانگیں، حجر اسود کے سامنے بیٹھ کر دعا مانگیں، باب کعبہ کے سامنے، مقام ابراہیم، حتیم کے اندر جا کر. سبحان اللہ، اتنے موقع اللہ نے دیے. کاش کہ ہم صحیح کیفیت کے ساتھ دعا اگر مانگ لیں گے تو اللہ تعالیٰ کی طرف سے قبولیت میں دیر نہیں ہوگی. ذرا سی بات پہ یہ نہ سمجھیں کہ جی میسج جا رہا ہے اور دوسرا بندہ جواب نہیں دے رہا. ہو سکتا ہے آپ کے اپنے سسٹم کے اندر جو ایکٹیویٹر ہوتے ہیں وہی فنکشن نہ کر رہے ہیں، اور آپ پش دبا رہے ہیں لیکن اس کو میسج جا ہی نہیں رہا، تو وہ جواب کیسے دے دے. اور یہ جو درمیان کے لوک ہیں یہ ہمارے گناہ ہیں. جو گناہ کبیرہ کے ہم مرتکب ہوتے ہیں وہ سارے کے سارے ہماری دعاؤں کے اوپر پرواز کرنے میں رکاوٹ بنتے ہیں. تو سچی توبہ کے ساتھ، اخلاص کے ساتھ، دن تو تھوڑے ہی رہ گئے، جب آئے تھے تو بڑی دل میں تمنا تھی جی بڑے دن رہنا ہے. اب آج حیران بیٹھے ہیں کہ کل مدینہ طیبہ روانہ کیا. آج کی رات ہے, واپس آئیں گے تو پھر جانے کی بھاگم بھاگ, وقت بہت کم ہے. اس وقت کی غنیمت سمجھ کر ہم اللہ رب العزت سے خوب جی بھر کے مانگیں اور اللہ رب العزت کے سامنے فریاد کریں کہ اللہ رہے طلب میں سوار سب ہیں, پیادہ مثل غبار میں ہوں, تیرے گلستاں میں گل تو سب ہیں, بس ایک اگر ہے تو خار میں ہوں. مجھے بھی کچھ فکر آخرت ہو, بہت ہی غفلت شعار میں ہوں, رہا میں بیکار زندگی بھر, بس اب تو مشغول کار ماہ. گر پڑ کے یہاں پہنچا, مر مر کے اسے پایا, گر پڑ کے یہاں پہنچا, مر مر کے اسے پایا, چھوٹے نہ الہی اب سنگے درے جانا. اے اللہ بڑی دور سے آیا ہوں, بڑی دیر سے آیا, تیرے دروازے کی چوکھٹ کو پکڑ کر اللہ تجھے منانے کے لیے آیا. اپنے رب کو منا لیجئے, رب کریم اس پر قادر ہیں, پچھلی زندگی کے سب گناہوں کو چاہیں تو نیکیوں میں تبدیل کر دیں. اللہ رب العزت ہمارے سفر کو وسیلہ ظفر بنا دے. وآخر دعوانا ان الحمدللہ رب العالمین. مراقبہ کر لیجئے چند منٹ کے لیے, آنکھوں کو بند کر لیجئے, سر کو جھکا لیجئے, دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ رب العزت کی یاد میں ڈوب جائیے.
جاتی ہے اثر کو کھینچ لانے کے لیے بادلوں, ہٹ جاؤ دے دو راہ جانے کے لیے. اے دعا فریاد کر عرش بری کو تھام کے, اے خدا رخ پھیر دے اب گردش ایام کے, خلق کے راندے ہوئے دنیا کے ٹھکرائے ہوئے, آئے ہیں اب تیرے در پر ہاتھ پھیلائے ہوئے. پرستوں کی اگر کی تو نے دل جوئی نہیں, تانا دیں گے بت کے مسلم کا خدا کوئی نہیں. حق پرستوں کی اگر کی تو نے دل جوئی نہیں, تانا دیں گے بت کے مسلم کا خدا کوئی نہیں. خار ہیں بدکار ہیں ڈوبے ہوئے ذلت میں ہیں, جو بھی ہیں آقا تیرے محبوب کی امت سے ہیں. رحم کر اپنے نہ آئینے کرم کو بھول جا, ہم تجھے بھولے ہیں لیکن تو نہ ہم کو بھول جا. رحم کر اپنے نہ آئینے کرم کو بھول جا, ہم تجھے بھولے ہیں لیکن تو نہ ہم کو بھول جا. لا إله إلا الله. محمد الرسول اللہ۔ یوسف صاحب کہہ رہے ہیں کہ کچھ لوگ توبہ کے کلمات پڑھنا چاہتے ہیں، بیعت ہونا چاہتے ہیں، دل میں نیت کر لیں اور جو کلمات آج پڑھے گا پیچھے پیچھے پڑھ لیں۔ الحمدللہ وکفا وسلام علی عبادک الذین اصطفا، اما بعد، یہ کلمات سچے دل کے ساتھ پڑھتے جائیے۔ بسم اللہ الرحمن الرحیم، لا الہ الا اللہ محمد رسول اللہ، آمنت باللہ وملائکته وکتبه ورسله والیوم الآخر والقدر خیره وشره من اللہ تعالی والبعث بعد الموت، آمنت باللہ کما ہوا بأسمائه وصفاته وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب، أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله، استغفر الله ربي من كل ذنب واتوب اليه برحمتك يا ارحم الراحمين۔ دعا کر لیجئے۔ سبحان ربی العالی، اللهم صل علی سینا محمد، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین، ربنا تقبل منا انك انت السمیع العلیم، تب علینا انك انت التواب الرحیم۔ صلی اللہ تعالی علی حبیبی سینا محمد وآلہ واصحابہ اجمعین، برحمتک یا ارحم الراحمین۔